ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ آپ جہاں کہیں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے۔ عید الفطر کی خوشیاں آپ سب کو بہت بہت مبارک ہوں۔ ہماری دعا ہے کہ خدا اند عالم ماہ مبارک رمضان میں سب کی عبادت، طاعت اور بندگی کو مورد قبول قرار دے۔ ہمارے آج کے پروگرام کا موضوع ہے لیبیا اور اسلامی بیداری۔ اس موضوع پر ہم گفتگو کریں گے اپنے معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ ناظرین، جیسا کہ آپ جانتے ہیں کہ عالم اسلام سراپا جشن و نور و سرور ہے، اور خاص طور پر اس بار عید الفطر کی خوشیاں دوہری اس لیے ہو گئی ہیں کہ برسہ برس سے بعض علاقوں پر، یا یوں کہا جائے کہ عالم اسلام کے اکثر علاقوں پر، جو ڈکٹیٹر اور جو امیر مظلوم اور پسی ہوئی کچلی اقوام پر حکومتیں کر رہے تھے، ان میں سے بعض، بلکہ یوں کہا جائے کہ ایک ایک کر کے وہ ڈھہ رہے ہیں اور آمریت اور ڈکٹیٹرشپ کا بت پاش پاش ہو رہا ہے۔ سامراجی طاقتوں کو شوق لگ رہے ہیں اور وہ یہ سوچ رہے ہیں کہ یہ کیا ہو رہا ہے۔ بہرحال ان تمام تر صورتحال میں آج لیبیا کے عوام نے عید الفطر کی نماز ایک ایسے وقت بجا لائی جب ان کے سر پر نہ تو آمریت کا سایہ تھا اور نہ ہی کسی طرح کا خوف کا انہیں احساس تھا۔ لیبیا کے ٹیلی ویژن چینل نے رپورٹ دی ہے کہ جس بڑے پیمانے پر اور جس جوش و خروش کے ساتھ اور جتنی بڑی تعداد میں لیبیا کے باشندوں نے مختلف شہروں، خاص طور پر دارالحکومت طرابلس میں نماز عید ادا کی اور جس جوش و ولولے کے ساتھ ادا کی، اس کی مثال لیبیا کی تاریخ میں نہیں ملتی۔ کیوں نہ ہو لیبیا کے عوام کو، مصر کے عوام کو، تیونس کے عوام کو دوہری خوشی ملی، اور جلد ہی یمن اور بحرین کے عوام کو بھی اسی طرح کی خوشیاں نصیب ہوں گی۔ ظاہر ہے یہ سب کچھ عالم اسلام کی اقوام کی بیداری اور اسلامی بیداری کے سائے میں نصیب ہو رہا ہے۔ اس وقت چلتے ہیں لندن اسٹوڈیو، جہاں پر موجود ہیں سیاسی امور کے ماہر ڈاکٹر عنایت اللہ اندرابی صاحب۔ اندرابی صاحب، السلام علیکم۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
جی اندرابی صاحب، آپ کو اور ایک بار پھر دیگر ناظرین کو عید سعید فطر بہت بہت مبارک ہو۔
جی شکریہ۔
اندرابی صاحب، سب سے پہلے تو میں آپ سے لیبیا میں جو کچھ گزشتہ دو تین دن میں ہوا اور جس طرح سے آج نماز عید الفطر لیبیا کے عوام نے انتہائی خوشی، شادمانی اور مسرت کے ماحول میں ادا کی، اور ساتھ ہی شکرانہ انہوں نے ادا کیا، اس پر آپ کا کیا تبصرہ ہے؟
بسم اللہ الرحمن الرحیم۔ میں آپ کو اور آپ کے حوالے سے تمام ناظرین کو عید سعید کی مبارکباد دیتا ہوں۔ لیبیا میں جو پچھلے چند دنوں سے ہوا، خصوصاً طرابلس کا جو فال ہے، اس کا جو وہاں جو آزادی پسند قوتیں ہیں ان کے ہاتھوں اس کا فال اور ان کے ہاتھوں میں آنا، تو یہ ذرا ایک اعتبار سے ذرا حیران کن ہے، اس سے کہ بہت زیادہ اس کو ایکسپیکٹ نہیں کیا جا رہا تھا۔ ایک سٹیل میٹ بن گیا تھا، ایک صورتحال ذرا رک سی گئی تھی، لیکن اچانک انہوں نے طرابلس پہ حلہ بولا اور ان کے ہاتھوں طرابلس فال ہو گیا، تو یہ ایک بہت اچھی بات ہے اور سیلیبریٹ کرنے کے قابل بات ہے۔ اب یہ معلوم نہیں کہ خود قذافی کہاں پہ ہے، عین ممکن ہے کہ وہ اپنے آبائی گاؤں سرت میں ہوگا اور وہاں اس کے کچھ آدمی ہوں گے، اور اب کچھ ان کو الٹیمیٹم ملا ہے کہ وہ سیٹرڈے تک سرنڈر کریں۔ لیکن بہرحال جو یہ ہوا، یہ سارا کچھ بہت اچھا ہوا، اور اس کو ہمیں ایک وائڈر پکچر میں دیکھنا ہے۔ جیسے آپ نے اپنے افتتاحی کلمات میں فرمایا، ایک نیا ایک پولیٹیکل آرڈر جنم لے رہا ہے، یہ آمریتیں اور بہت ہی یہ جو یک نفری حکومتیں ہیں جو خود ہر چیز کا فیصلہ کرتے ہیں بغیر مشاورت، ہر چیز کو اپنے آپ کو عقل کل سمجھ کر اقوام کا فیصلہ کرنا، اقوام کے ریسورسز پر تصرف کرنا، تو یہ دور ذرا ختم ہو رہا ہے. اب دیکھیں کتنی افسوسناک بات ہے، جس کا خود ابھی انہوں نے بتایا، لیبیا کے جو ترجمان رہے ان سارے دنوں، اب تو نہیں ہے وہ، انہوں نے ابھی 2-3 روز پہلے کہا کہ ہم نے سرکوزی کو الیکشن میں فنڈ کیا، ہم نے اس کو پیسے دیے الیکشن کے لیے. اب آپ کو معلوم ہے کہ سرکوزی کیا، یعنی کیوں آپ اس ہمارے وسائل سرکوزی کو جتوانے میں کیوں جائیں؟ اس سے کہیں زیادہ بہتر نہیں ہے کہ ہم اپنے عوام، ان کی صحت، ان کی تعلیم پر وہ پیسہ لگائیں؟ لیکن ایک آدمی ہے فیصلہ کرتا ہے اور اپنے اغراض کے حساب سے فیصلے لیتا ہے، تو اس نے اس کو پیسے دیے. تو اسی طرح ڈھیر ساری مثالیں ہیں، لیبیا کا آپ کو معلوم ہے، پاکستان میں کتنا اس کے اپنے کچھ حامی گروہ تھے، ان سے کتنے فسادات کروا رہا تھا وہ، تو یعنی انفلوئنس، اپنا انفلوئنس جمانے کے لیے گروپس تیار کرنا، یہاں ساؤتھ امریکہ میں، یہاں برٹن میں، لنڈن اسکول آف اکنامکس میں پیسے لگائے تھے ان نے تاکہ لیبیا کا امیج اور اس کا پروفائل ہائی کیا جائے. تو یہ ساری چیزیں جو ہے یہ اسی بات کا نتیجہ ہے کہ ایک آدمی کے پاس سارے پاورز، تو یہ دور ذرا ختم ہو رہا ہے. اب اس دور کے بعد کیا شروع ہوگا، وہ اصل میں بہت بڑی بات ہے، اور اس میں ابھی قطعیت کے ساتھ کچھ نہیں کہا جا سکتا. اس لیے کہ مصر میں، ٹونس میں، لیبیا میں عوام کا جو اصل نقطۂ اجماع تھا، جو کنسنسس تھا، وہ موجودہ رولر کا ہٹایا جانا، یہاں پر اتنا کنسنسس تھا. اور یہ بھی ہمیں معلوم ہے کہ اس ساری تحریک کو جو انسپائریشن ملی، جو اس کو اصل روحانی سپورٹ جو اس کو ملا، وہ اسلام سے تھا. اور اس کی آپ ٹھوس، اس کو آپ ویلیڈیٹ کر سکتے ہیں کہ آپ نے دیکھا ہوگا کہ جمعے کے روز ان ڈیمونسٹریشن میں زیادہ شدت پیدا ہوتی ہے، لوگ نمازیں ادا کرتے ہیں، جو لوگ خطبہ دیتے ہیں ان کا ایک خاص انفلوئنس ہے گیدرنگس میں. تو وہ چیز ہمیں بتاتی ہے کہ یہاں اسلام سے تو اس کی انسپائریشن ہے، لیکن یہ کہ کیا یہ تحریکیں اب بالکل اسلام کے صحیح اہداف کی طرف جائیں، تو وہ ابھی گارنٹی کے ساتھ نہیں کہا جا سکتا، اور وہ ہم کمرے میں اس کا فیصلہ نہیں کر سکتے. اس کے لیے تو کام کی ضرورت ہے، یعنی ایک میدان کھلا پڑا ہے، اور ان لوگوں کو جو چاہیں کہ یہ تبدیلی کسی بہتری کی طرف جائے، اور اس میں ایران کی اسلامی ریاست کا خاص دخل ہے کہ وہ اس میں اپنا ایک پازیٹیو ان پٹ کرے، اور وہ اس بات کو انشور کریں کہ ایک بہتر مستقبل لوگوں کو نصیب ہو، اور یہ جو سارا کچھ ہوا یہ اچھے نتائج پر منتج ہو. تو یہ اب ذرا کرنے کا کام ہے. اس میں پہلے سے ہم کوئی جو ہے وہ گارنٹی کمرے میں بیٹھ کر اس طرح کا کوئی ہم نہیں کہہ سکتے. اس میں ذرا کرنے کا کام ہے
جی.
اور یہی اب
ڈاکٹر صاحب میں پھر حاضر ہوں گا آپ کی خدمت میں.
ایک مرحلہ تو طے ہوا ہے کہ جو ہٹانا تھا وہ ہٹ گیا ہے.
جی جو ہٹانا تھا وہ ہٹ گیا، اب اس کے بعد کیا کرنا ہے یہ ایک اہم سوال ہے. اور ساتھ ہی وہ طاقتیں جو لیبیا کے تیل کے ذخائر پر اپنی نظریں جمائے ہوئے ہیں، وہ کیا کرنا چاہتی ہوں، وہ کیا کر رہی ہیں؟ اس کے علاوہ بھی اور دیگر سوالات ہیں جن کا جواب ہم اسی پروگرام میں زیادہ سے زیادہ تلاش کرنے کی کوشش کریں گے. چلتے ہیں جرمنی جہاں پر ٹیلی فون لائن پر موجود ہیں ممتاز دانشور ڈاکٹر اسلم سید صاحب. ڈاکٹر صاحب السلام علیکم.
وعلیکم السلام.
ڈاکٹر صاحب آج ہی رہبر انقلاب اسلامی نے اپنے بیان میں عید فطر کے موقع پر فرمایا کہ علاقے میں جو تبدیلیاں رونما ہوئی ہیں وہ انتہائی فیصلہ کن اور تقدیر ساز ہیں، اور یہ سب کچھ اس بات کی علامت ہیں کہ قومیں اب اپنے اسلامی تشخص، اسلامی شناخت کی طرف پلٹ چکی ہیں یا پلٹ رہی ہیں. تو جب قومیں اپنے اسلامی تشخص اور شناخت کی طرف پلٹ رہی ہیں، تو کیا یہ قومیں اب آنے والے جو حکمراں ہوں گے کیا انہیں اس بات کی اجازت دیں گی کہ پھر وہ اسلام دشمن طاقتوں کی گود میں جا کے بیٹھ جائیں؟
یہ بہت اہم بات ہے جو رہبر نے ارشاد فرمائی ہے. سوال یہ پیدا ہوتا ہے کہ جو کچھ اس وقت ہو رہا ہے، چونکہ ہم لیٹسٹ یہی ہے لیبیا کا سلسلہ، اس کے بارے میں گفتگو کر رہے ہیں، وہاں پہ جو کچھ ہو رہا ہے उसमें तजादात भी हैं और उसमें कुछ मुसबत नुकात भी आपको नजर आते हैं। तजाद ये है कि उन लोगों ने खुद से नहीं बल्कि नेटो और अमेरिका की मुदाखलत को उन्होंने शुरू शुरू में तो उन्होंने कहा हम नहीं चाहते, बाद में उन्होंने उसको खुशामदीद कहा। और सवाल ये पैदा होता है अब कि क्या अब उनकी शनाख्त जो है बहसियत मुसलमान के बहसियत अपने कौम के शहरियों के उस पे को इसका मनफी असर पड़ेगा जो कुछ वहां पे हुआ है या नहीं। बात ये होती है कि हमारी ये मुसलमानों की तारीख है कि सबसे ज्यादा हम तवज्जो जिस वक्त देते हैं कि इसको हटाना है, एक मुतलकुल एनान हुक्मरान को हमने हटाना है। उसके साथ अगर उस वक्त आपसे कोई ये पूछे उनसे जाके कि भी उसके बाद क्या होगा, तो कहते हैं अभी हमने इस पे सोचा नहीं, अभी हम बात नहीं इस पे करते, पहले इसको तो हटाएं फिर हम निपट लेंगे। तो होमवर्क जो होना चाहिए सबसे पहले वो उसी वक्त होता है जब आप एक इज्तिमाई तौर पे कोई तहरीक शुरू करें। हुआ ये कि ट्यूनिस में बहुत अच्छा हुआ, किसी हद तक मिस्र में भी, लेकिन जब मगरबी ताकतों ने देखा कि अगर ये सिलसिला इसी तरह चलता रहा और लीबिया में भी वही शनाख्त पसंदी का सवाल आएगा तो फिर हमारे मुआशी मफादात कहाँ जाएंगे, हमें तेल की तरसील कहाँ से होगी, और जो ये जियो पोलिटिकल तब्दीलियां आ रही हैं इन पे हमारा क्या रोल होगा। चुनांचे उन्होंने कोशिश की कि ये शो लिबियन लोगों से चुरा लिया जाए, मैं ये जानबूझ के लफ्ज इस्तेमाल कर रहा हूँ, अल्टीमेटली तो उनको ही क्रेडिट जाएगा, लेकिन उन्होंने कोशिश की इसको अगवा करने की, इसका क्रेडिट लेने की कि हम जमहूरियत के अलमबरदार हैं। यकीनन लिबिया के लोगों को भी पता है, दूसरे मुसलमान अवाम को भी पता है कि ये मुनाफकत है और कुछ नहीं, क्योंकि कई और इलाकों में ऐसे वाकयात हुए तो वहां पे तो इन्होंने जमहूरियत और ये अपनी जो शिनाख्त है इस्लामी शिनाख्त उसको मशक किया और उसको हर कोशिश की कि ये पनप ना पाए और ये उभरने ना पाए। अब यहाँ क्या वो पसंद करेंगे, ये बहुत अहम सवाल है। पहला सवाल ये है कि क्या इन तमाम ममालिक में लोगों में वाकई वो शऊर है जिसे हम कहते हैं कि इस्लामी शऊर है। इस्लाम में इतनी कुव्वत है, इतनी ताकत है कि वो लोगों को इकट्ठा कर देता है, लेकिन वो जो शऊर देता है इस्लाम के अपने फैसले खुद करो, क्या ये लोग उस स्टेज पे आ गए हैं या फिर ये बाहर से दखल अंदाजी करेंगे। क्योंकि बाहर से जब भी दखल अंदाजी होगी वो जमहूरियत नवाज नहीं होगी, एक डिक्टेटर गया उसकी जगह कोई और आ जाएगा, अगर कोई ट्राइबल लीडर गया तो उसकी जगह कोई फौजी आ जाएगा, फौजी गया तो उसकी जगह कोई और आ जाएगा, और बाजाहर उसको यही बताया जाएगा उन ममालिक को और अवाम को कि अब तो ये आपकी अपनी पसंदीदा हुकूमत है। तो हमें इससे जरा मोहतात रहना पड़ेगा, इससे होशियार रहना पड़ेगा कि कहीं ये वही दोरी चाल ना चलें कि ठीक है कजाफी से जान छूट गई, अब एक और हम आपको आदमी देते हैं और कुछ दिनों बाद पता चलेगा कि ये तो उससे भी बदतर साबित हुआ। ये मैं समझता हूँ ये शऊर उसी वक्त आ सकता है जब थोड़ा सा होमवर्क और किसी ऐसे मुल्क की मिसाल सामने रख के ये काम किया जाए। इमाम खुमैनी के लिए भी ये बहुत आसान था ये कहना कि देखिए जी हमने इसको हटा दिया शाह को, लेकिन उन्होंने होमवर्क किया था, उन्होंने पूरी उसके पीछे एक फिक्र थी जिसको हम कहते हैं ना इनकलाबी फिक्र, जिसमें उन्होंने बताया कि ईरान सिर्फ सियासी तौर पे नहीं, समाजी तौर पे, मुआशी तौर पे, मजहबी तौर पे अपनी जो शिनाख्त है एक इस्लाम की मुसलमानों की, उस हर लिहाज से इस्लाम को वहां पे मशक किया गया था शाह के वक्त से। उन्होंने जो उनकी तहरीरें हैं जो उनके खुतबात थे उनसे लगता है कि वो सिर्फ ईरान को सियासी तौर पे आजाद नहीं कराना चाहते थे, ईरान की वो मुआशरती शिनाख्त जो थी पैसियत ईरानी मुसलमानों के, उनकी समाजी मुआशरत थी, वो तब्दीलियां जो शाह ने मगरब जदा होने की वजह पे वहां लाई थी उनको आहिस्ता आहिस्ता लोगों को ये शऊर दे के उनको तब्दील किया, वापस ईरानी अपनी नहज पे आए। अब सवाल ये पैदा होता है कि क्या ये शऊर है इन ममालिक में जिनका हम तज़किरा कर रहे हैं, और अगर नहीं है तो कब आएगा। इस वक्त दो तीन ग्रोह आपको नजर आएंगे इन हर इलाकों में। एक वो ग्रोह है जो नौजवान तबका है जो यकीनन इस्लाम के नाम पे उठता है, इस्लाम के लिए लड़ने की भी कोशिश करता है, लेकिन उनमें वो इस्लाम का जो जहनी शऊर है जिसमें ये कि इस्लाम सिर्फ नारेबाजी का नाम नहीं है, इस्लाम सिर्फ लोगों को इकट्ठा करने का नाम नहीं है, इस्लाम एक पूरा मुआशरती समाजी मुआशी निज़ाम देता है, अगर ये शऊर है तो यकीनन मैं समझता हूँ कि ये वाकई फैसला कुन मोड है हमारी तारीख का, लेकिन अगर नहीं है तो ये इब्तदा भी बुरी नहीं है इतनी,
जी
इसलिए कि पहला स्टेप जब पहला कदम हम उठाते हैं वो उठाते हैं रुकावट जो है इस रास्ते में, शिनाख्त के रास्ते में, उस रुकावट को आपने हटा दिया। अब कोई ऐसा शख्स नहीं आएगा जो इस शिनाख्त में रुकावट बनेगा, तो इस लिहाज से मैं इसको बहुत अहम समझता हूँ इस तब्दीली को, कि ये इस्लामी शिनाख्त के रास्ते में मुतलकल इनान हुक्मरान सबसे बड़ी रुकावट होते हैं, क्योंकि उनका सिर्फ अपनी दिलचस्पी अपना इंटरेस्ट होता है इकतदार में रहना। तो मैं समझता हूँ कि इस लिहाज से बहुत ये मस्बत अमल हुआ है कि वो रुकावटें जो बड़ी बड़ी रुकावटें जो सद्दे बाप थी इनका, जो बिल्कुल एक फासिद मादा जमा हुआ हुआ था, उसको इन्होंने हटा दिया है। अब दूसरा मरहला आएगा कि ठीक है इससे जान छूटी, अब देखें अगला कदम क्या है हमारा। अगला कदम ये है कि हम लोग मुसलमान हैं और हमारे पास एक निज़ाम मौजूद है हर लिहाज से मुकम्मल, हर लिहाज से मरबूत, उसको किस तरह हम किस तरह उस पर अमल करके उसको हम यहाँ पे इंस्टॉल करें, उसकी हम यहाँ पे आबियारी करें ताकि वो फले फूले और बढ़े। तो मैं समझता हूँ कि यकीनन ये मरहला अगर अभी चंद दिनों में नहीं तो शायद कुछ देर बाद ये सामने आए और ये अमल जो है ये फिर शुरू होगा, वो मैं समझूंगा सही मानों में इंतहाई मस्बत कदम होगा और उससे इस्लामी दुनिया को शऊर आएगा।
जी बहुत शुक्रिया, मैं फिर आज रहूँगा आपकी खिदमत में। चलते हैं नई दिल्ली जहाँ पर इस वक्त टेलीफोन लाइन पर मौजूद हैं हिंदुस्तान के मुमताज़ दानिश्वर, मिल्ली गज़ट के चीफ एडिटर और मिल्ली काउंसिल के सरबराह डॉक्टर ज़फ़र इस्लाम खान साहब। डॉक्टर साहब अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम वरहमतुल्लाह।
जी डॉक्टर साहब, आपको भी और डॉक्टर असलम सैयद साहब को भी मैं फरामोश कर गया था, दोनों को ईद मुबारकबाद पेश करता हूँ। मैं यहाँ पर ये पूछना चाहूँगा कि लीबिया के तनाज़ुर में बात हो रही है और मुबसरीन का यही मुत्तफ़िका तकरीबन फैसला है कि आलम इस्लाम में जो इस वक्त तहरीक जारी है उसमें इस्लामी बेदारी का बहुत बड़ा दखल है और बहुत बड़ा उसका असर है, और जिस तरह से आज या गुज़िश्ता दिनों में लीबिया के आवाम ने त्राबलुस या दीगर शहरों में सड़कों पर नमाज के इज्तिमाआत मुनक़िद की और ख़ास तौर पर नमाज ईद के इज्तिमाआत में शिरकत की और अपनी खुशियों का इजहार किया और नमाज शुक्र अदा की, तो उससे ये बात साफ़ हो जाती है कि लीबिया के अवाम हो या ट्यूनिस के या मिस्र के, ये लोग अपने इस्लामी तशख़्स और शनाख्त की तरफ पलट रहे हैं। जब ये बात तय हो गई कि ये लोग अपने इस्लामी तशख़्स और शनाख्त की तरफ पलट रहे हैं, तो क्या अब जबकि इंतकाल इक़्तदार का मरहला है और एक मुतलक़ुल अनान को अपने यहाँ से उन्होंने निकाल बाहर किया है या किया चाहते हैं, तो क्या ये इम्कान है कि फिर इक़्तदार वो ऐसी क़ुव्वतों के हाथों में जाने देंगे जो खुद इस्लाम दुश्मन हो?
जी आपकी बात बहुत दुरुस्त है कि इस्लाम की जो हमारे यहाँ मरजियत है उसी ने अवाम को इस बात पर आमादा किया कि वो अपने हकूक को मांगे और उसके लिए सड़क पर आए, बल्कि उसके लिए हथियार भी उठा दें। और ये जो आज अभी हुआ है ये आज पहली बार नहीं हुआ है बल्कि ये बरसों से हो रहा है, लेकिन अरब हुकूमतें चूंकि बहुत ही हर अरब हुकूमत ने अपने मुल्क के अंदर बहुत ही बड़ा और बहुत ही मजबूत सिक्योरिटी सिस्टम बना रखा था, ताजीब खाने बना रखे थे और पुलिस और इन्फॉर्मर्स वगैरह के फौज बना रखी थी, जिससे उन्होंने लोगों को खामोश कर रखा था। और अब ये सिलसिला टूट गया है, उन जगहों पर भी जहां पर इनकलाब नहीं आया वहां पर भी तब्दीलियां आ रही हैं, लेकिन मुझे बहुत बड़ा डर लग रहा है कि इन तब्दीलियों को कोई और उचक ले जाएगा। यानी ये हो रहा है, अंदाजा यही हो रहा है कि मगरबी ताकतें और बिलखसूस अमरीका इस कोशिश में है, इस फराक में है कि वो इस अवामी इनकलाब को, ये इस यानी इस्लाम पसंद अवाम के इनकलाब को किसी तरह से उचक ले और अपने जो एजेंट जो उन्होंने अपने आप पाल रखे थे या इन मुल्कों में भी उनके मुआफिक जो लोग हैं उनके हवाले कर दें। अगर ऐसा हुआ तो ये बहुत बड़ी नाकामी होगी और गुलामी का एक नया दौर शुरू हो जाएगा। तो हमारी कौमों को चाहिए कि वो बहुत ही मोहतात रहें और पूरी तरह से चौकन्ना रहें कि ये साजिश जो अमरीका की है वो ना हो पाए।
जी तो डॉक्टर साहब, ये अमरीका या इस्लाम दुश्मन क़ुव्वतें अगर इस इस्लामी शोर या इस्लामी इनकलाब या इस्लामी तहरीक जो भी नाम दें इसको उचक न ले जाएं और न उचकने पाएं, तो इसके लिए क्या करना चाहिए اور کن کن لوگوں پر ذمہ داریاں عائد ہوتی ہیں، اور اس راہ میں سد راہ کھڑی کرنے کے لیے کیا کرنا چاہیے؟
سب سے بنیادی ذمہ داری دانشمنوں پر اور میڈیا کے لوگوں پر ہوتی ہے کہ ان باتوں پر بالکل چپ نہ رہیں، اور وہ اشخاص جن کے ماضی بہت داغدار ہیں، مثلاً اب ہم کو ہمارے سامنے یہ بات آ رہی ہے، مین اسٹریم میڈیا سے نہیں آ رہی بلکہ دوسرے جو مارجنلائز میڈیا وہاں سے آ رہی ہے، کہ جو شخص طرابلس کے اندر باغیوں کو، جن کو باغی کہا جا رہا ہے، ان کی قیادت کر رہا ہے، وہ خود سی آئی اے کا ایک آدمی ہے اور 20-30 سال سے سی آئی اے کی تحویل میں امریکہ میں رہ رہا تھا. یہ چیزیں بہت ہی خطرناک ہیں کہ عوامی تحریک کو اچکنے کا ایک ذریعہ ہے کہ اپنے پیسے اور اسلحے وغیرہ کے ذریعے یہ لوگ اس کو اچک لیں، اور پھر وہ نظام قائم ہو جائے جو ایک طرح سے کہا جائے گا جمہوری ہے، لیکن عملاً وہ جمہوری نہیں ہوگا بلکہ وہ ایک اور فاشسٹ اور ایک اور یعنی نازی قسم کا دوسرے عنوان سے ایک نظام ہوگا، جس کو کہ ختم کرنے کے لیے پھر ہمارے قوموں کو اسی طرح کی جدوجہد کرنی پڑے گی. تو اس یہ مرحلہ جو اس وقت ہے، یہ بہت چوکنا رہنے کا ہے، اور خاص طریقے سے جیسے میں نے عرض کیا، میڈیا پر اور دانشوروں پر اس کی ذمہ داری آتی ہے کہ وہ کوئی بھی غلط چیز دیکھیں تو بالکل خاموش نہ رہیں، بلکہ پوری طرح سے آواز اٹھا کر کے اس کے خلاف لوگوں کو متوجہ کریں.
جی بہت شکریہ، میں پھر حاضر ہوں گا. ڈاکٹر اندرابی صاحب، خود جو مصطفیٰ عبدالجلیل ہیں
جی،
قومی عبوری کونسل کے سربراہ، انہوں نے کہا ہے کہ لیبیا میں امن و امان قائم کرنے کے لیے غیر ملکی فوجوں کی ضرورت نہیں ہے، ہم غیر ملکی فوجوں کو اپنے یہاں آنے کی اجازت نہیں دیں گے. ان کے اس بیان سے کیا لیبیا کے عوام کے ارادوں کی ترجمانی ہوتی ہے؟
جی ایک حد تک تو ہوتی ہے، لیکن مصطفیٰ عبدالجلیل جو ہیں وہ دیکھنا ہے کہ ان کا یعنی ان کی آواز کتنی ریپرزنٹیٹو ہے. وہ ایک نیشنل جو وہاں پہ ایک ٹرانزیشن کاؤنسل بنایا گیا ہے، اس کے وہ چیف ہیں، تو ان کا وہ جن قوتوں پر انحصار کرتے ہیں تو وہ کتنی ڈیپینڈیبل ہیں، تو یہ سارا معاملہ ابھی ذرا ٹرانسپیرنٹ نہیں ہے. لیکن میری گزارش اس سلسلے میں یہ ہے، یعنی میں جو چیز آپ تک اور اس فلور پہ لانا چاہتا ہوں تاکہ اس پہ غور کیا جائے، وہ یہ کہ تاریخ کے جس دور میں ہم رہ رہے ہیں وہاں اب یہ بات ذرا ناممکن سی بن گئی ہے کہ مسلمان ممالک میں ایک ایسا مغربی نظام قائم ہو، مغرب کے زیر اثر ایسا نظام قائم ہو جو بالکل ایک رو انداز میں، ایک بالکل ظاہری طور پر بھی جو مغربی ہو. جیسے الجیریا میں جب انقلاب آیا 60s میں، تو اس کے بعد ایک واضح ایک سیکولر حکومت آ گئی. اس طرح کا جو دور تھا وہ اب ختم ہوا ہے. اب کسی بھی شخص کو مسلمان معاشرے میں لیجیٹیمیسی حاصل کرنے کے لیے اسلام کا لبادہ اوڑھنا پڑتا ہے. آپ اس کی مثالیں دنیا بھر میں دیکھیں گے، پاکستان میں ہر جگہ آپ دیکھیں گے. تو میرا یہ اندیشہ ہے کہ اس وقت وہاں جو یعنی میں نے آپ کو بتایا کہ یہ وہاں پہلا کام تو ہوا ہے، لیکن اللہ تعالیٰ کی یہ سنت ہے کہ تاریخ جو ہے ایک اوپن بیٹل فیلڈ ہے، اس میں ساری قوتیں ایک دوسرے کے ساتھ ٹگ آف وار ہوتا ہے. کسی قوت کے لیے داخلہ یعنی بند نہیں ہے، کوئی بھی اپنا یعنی داخل ہو سکتا ہے اور اپنا اپنا زور جو ہے وہ آزما سکتا ہے. تو لہذا ہمیں بلکہ یہ سمجھ کر چلنا چاہیے کہ وہاں پر مفاد خصوصی رکھنے والی کئی قوتیں ہیں، جس میں مغرب تو ہے ہی، ان کی پریزنس ہے وہاں، نیٹو کی اس صورت میں ان کے مفادات ہیں اور ان کے معلوم ہے، وہ یعنی وہ کوئی نئی کہنے والی چیز نہیں ہے. لیکن اور بھی مفاد خصوصی والے لوگ ہیں، اور ان مفاد خصوصی والے لوگوں میں میں ان کا ذکر کروں گا جو ابھی اسلام کو سبورٹ، انٹرنلی سبورٹ کرنے کے لیے داخل ہوئے ہیں، اور جن کو مینلی آل سعود سے جو ہے وہ پروموٹ کیے جا رہے ہیں، اور اس میں سعودی انٹیلیجنس کا بہت زیادہ عمل دخل ہے. اور لیبیا میں بھی ایسے ایلیمنٹس داخل ہوئے ہیں، بلکہ ترپولی کا جو گورنر ہے ابھی، وہ طالبان اور القاعدہ کے ساتھ اس کا تعلق رہا ہے. तो इस तरह आपको मालूम है कि पाकिस्तान में एक तंजीम जुंदुल्लाह जो थी, जिन्होंने बलूचिस्तान में ब्लास्ट किया और सिपाही पासदारान के डिप्टी चीफ को शहीद किया वहां पे, जुंदुल्लाह ने खुद इकरार किया कि अमेरिका उनको प्रमोट कर रहा था। हमारे माशरों में और खसूसन कॉन्फ्लिक्ट जोन्स की मैं बात कर रहा हूँ, कश्मीर हो, कई जो कॉन्फ्लिक्ट जोन्स हैं उनमें ये जो सऊदी अनासिर हैं, ये अमेरिका की तरफ से दाखिल किए गए हैं सऊदी इंटेलिजेंस के थ्रू। इन्होंने अफगानिस्तान के इनकलाब को भी उचक लिया, ये हर चीज को उचक लेंगे और इनकी ये कोशिश होगी कि ये लीबिया के इनकलाब को भी उचक लेंगे। लेकिन जैसा मैंने कहा कि हमें ये सोच कर चलना है कि मफाद खसूसी वाले लोग हैं, वो अपना मफाद हासिल करने के लिए काम करेंगे और हमें चाहिए कि हम अपना काम करें। दैट्स इट। हम बहुत मुस्बित अंदाज में एतमाद के साथ और ये समझ कर कि अल्लाह ताला ने तारीख को एक सही तरफ रुख दिया है, अब हमारे करने का काम है।
जी बहुत शुक्रिया डॉक्टर असलम सईद साहब। क्या जैसा कि अभी अंदराबी साहब फरमा रहे थे, सऊदी अरब के हुक्मरानों को इस बात का एहसास नहीं हो पाया अभी तक कि इलाके की कौमें अब उनकी जो रीशा दवानियाँ हैं, उनकी जो साजिशें हैं पूरी तरह से आगाह हो चुकी हैं। अगर उन्होंने गज़ा पर 22 रोज़ा जंग के दौरान पसे पुश्त इसराइल की हमायत की थी और आवाम या अख़वाम नहीं समझ पाई थी, लेकिन अब जिस तरह से मिस्र में आए दिन काहिरा में सऊदी अरब की सफारत खाने के सामने मुजाहरा होता है, जिस तरह से यमनी आवाम आए दिन सऊदी अरब के ख़िलाफ़ नारे लगाते हैं, जिस तरह से लीबिया में भी एक बहुत बड़ा तबका सऊदी अरब के ख़िलाफ़ उठ खड़ा हुआ है, तो क्या सऊदी हुकाम को इस बात का एहसास नहीं है कि अब हम अमरीका की बैसाखी पर नहीं चल पाएंगे? अगर हमें इलाके में रहना है तो आवाम और अकवाम के साथ ही रहना।
बिल्कुल, ये आप उस शऊर की बात कर रहे हैं जो उस वक्त आता है जब ये एहसास हो जाए। बदकिस्मती ये है सऊदी हुक्मरानों की कि उनको ये एहसास नहीं है, अवाम को है, सऊदी अवाम को इस चीज का बहुत एहसास है। और अगर आप उनकी नब्ज पे हाथ रखें तो आपको मालूम होगा कि वो बिल्कुल नहीं चाहते जो सऊदी हुक्मरान कर रहे हैं, अमरीका की खुशामद या अमरीका की इमदाद कर रहे हैं, हर बल्कि अमरीका के कहने पे फसादात डलवाते हैं, अच्छी भली जो जमहूरियत के लिए, जो अवाम के लिए तहरीकें होती हैं उनको कुचलते हैं। ये सऊदी अवाम को इसका शऊर है, हुक्मरानों को माफ कीजिए मैं नहीं समझता उनको ये शऊर है अभी तक। आएगा तो शायद उस वक्त देर हो चुकी होगी और इनको अपना बोरिया बिस्तर बांधना पड़ेगा। सवाल ये पैदा होता है, जैसे गुफ्तगू हो रही थी और जैसे मैंने पहले अर्ज किया कि ये बहुत ही नाजुक लम्हा है इस वक्त मुसलमान ममालिक के लिए कि आपने एक हुक्मरान से जान छुड़ा ली जिसको सिवाय अपनी हुकूमत के और किसी चीज की परवाह नहीं थी। अब सवाल ये है कि क्या दूसरा ऐसा ही आएगा जैसा पहला था? ये मैं समझता हूँ मुमकिन नहीं होगा। मुमकिन इसलिए नहीं होगा कि उसको इतना शऊर होगा इक्तदार में आने से पहले कि ये चार दिन की बहार होगी मेरी अगर मैं भी ऐसा करूंगा। इराक की मिसाल आपके सामने है, शलाबी आया, वो CIA का बंदा था, कितने दिन चला वो? तो इसलिए अब वो वक्त नहीं है। अब सिर्फ पहले जमाने में अखबारात होते थे, रेडियो होता था, अब टेलीविजन है, इंटरनेट है, लोगों को फौरन पता चल जाता है कि ये बंदा जो हमारा लीडर बन रहा है इसका माजी क्या था। तो मेरा नहीं ख्याल कि इसमें इस हद तक कामयाब होंगे, इनकी कोशिश जरूर होगी। इसलिए अमेरिका इसमें थोड़ा सा पीछे हटा हुआ है, नेटो को आगे किया इसलिए कि वो उनके तैयारे वहां पे बमबारी करें और दूसरी फौजों को तबाह करें, उसमें बहुत से अवाम भी मारे उन्होंने, लेकिन ये अब काम करा रहे हैं मुसलमान ममालिक से। तो सऊदी अरब की इंटेलिजेंस का भी वहां के लोगों को शऊर है, उनको पता चल जाएगा, अगर अब नहीं तो जल्दी पता चल जाएगा। तो मैं नहीं समझता कि ये कामयाब होंगे सऊदी, और इनको जब ये एहसास हो जाएगा और अवाम की तरफ से इन पे जब कभी दबाव पड़ा तो शायद मुमकिन है कि वो संभल जाएं और अपने तौर तरीके तब्दील कर लें। इस वक्त जो हमारे सामने मरहला है वो ये है कि हम हर उस जरिए से, खा वो इंटरनेट है या आप बड़ी अच्छी सर्विस मुसलमान दुनिया के लिए प्रोवाइड कर रहे हैं, आपकी चैनल है और बेशुमार ऐसी चैनल्स हैं जिनके जरिए हम इन लोगों के छुपे हुए चेहरे जो हैं वो जाहिर कर सकते हैं कि ये आपका लीडर, इसका माजी ये था और ये अब इनके कहने पे आपको लीड कर रहा है और उसका अंजाम वही होगा जो पहले का हुआ था। क्योंकि मुतलकुल अनान हुकूमत के लिए ये जरूरी होता है कि किसी और ताकतवर की शय पर बरसर इकतदार आए और फिर वही उसे बरसर इकतदार रखते हैं। यही हुआ था कजाफी के साथ। तो अगर तारीख का कोई सबक लेना है तो सबसे बड़ा सबक यही है उसका कि जिन लोगों ने उसको उस वक्त इक्तदार में लाने में मदद की थी, आहिस्ता आहिस्ता उन्होंने अपने हाथ पीछे कर लिया और खुद ये फिर अपने आप को अपने जोम में इतना ताकतवर समझ बैठा कि कहा मुझे अब किसी की सरपरस्ती की जरूरत नहीं है। तो इसलिए अब जो भी हुक्मरान वहां आएगा, अगर वो किसी की सरपरस्ती में आया तो मेरा ख्याल है उसको इतना शऊर होगा थोड़ा बहुत कि ये सरपरस्ती चंद दिन की बात है, कल कोई और उम्मीदवार हो जाएगा जिसकी वो सरपरस्ती करने लगेंगे तो उसमें फिर मेरा काम नहीं चलेगा। लेकिन जो इस वक्त बात जिसकी जरूरत है वो ये है कि इस्लाम का सिर्फ लिबादा ना उड़ा जाए, ये लफ्ज मुझे पसंद नहीं है। शऊर जो होता है ना इस्लाम का वो और बात है, लिबादा उड़ना, लिबास पहन के आना कि हाँ ये तो करते आए हैं, बड़े बड़े बुरे लोगों ने भी ये काम किए हैं बाद में पता चला। इस वक्त तो शऊर की बात है, जो फिक्री शऊर होता है, जो ज़हनी शऊर, इतनी जाने गई, इतनी लंबी हमने तहरीक चलाई, उससे जान छुड़ाई, आखिर किस लिए? क्या वैसा कोई और लाने के लिए, क्या कोई और मगरब नवाज लाने के लिए, या कम अज कम और कुछ नहीं चले? इस्लाम की शिनाख्त अभी शायद नहीं, लीबिया की शिनाख्त ही हो उसमें, ट्यूनिस की हो, मिस्र की हो, तो ये मैं समझता हूँ ये दोनों साइड बाय साइड चलेंगी बातें। इस्लाम तो जाहिर है इस वक्त दुनिया में अगर कोई सबसे बड़ी कोई जिंदा तहरीक है तो वो ये है, और ये लोगों को इकट्ठा करने में, लोगों को कुर्बानियां देने में जिस तरह से मायल करता है, मेरा नहीं ख्याल कोई और नजरिया, कोई और तरीका जिंदगी इतना जानदार है जिसमें ये ताकत हो के लोगों को इस तरह से एक प्लेटफॉर्म पे इकट्ठा कर सके। लेकिन उसके बाद का जो मरहला होता है असल में वो होता है जिस तरह हजूर के विसाल के बाद हमने बहुत कुछ खोया, बहुत कुछ पाया, बहरहाल वो बुनियाद इतनी मजबूत थी कि उस पर मुसलमान ममालिक, मुसलमान कौम बड़ी देर तक चलती रही, उस बुनियाद की जरूरत है। तो वो फिक्री इनकलाब वहां के दानिश्वर ला सकते हैं, बल्कि तमाम मुसलमान दानिश्वर ला सकते हैं उनको, और उनको वॉर्न कर सकते हैं कि ये हैं ट्रैप्स जिनसे आप बचिए। और उसमें सबसे बड़ा ट्रैप ये होता है कि ये शख्स, इसका माजी ऐसा दागदार है तो यकीनन इसका हाल और मुस्तकबिल कभी शानदार नहीं होगा। और ये अगर हम आहिस्ता आहिस्ता कामयाब हो गए बताने के लिए अपने लीडरों के बारे में, मुसलमान ममालिक के लीडरों के बारे में, तो फिर मैं ये बसूख से ये बात कह सकता हूँ कि फिर किसी गैर मुल्की ताकत को, किसी सऊदी को, किसी को इस बात की जरूरत नहीं होगी तो वो दखल अंदाजी करे, करेगा भी तो पिटेगा और बहुत बुरी तरह से वहां से जख्म खुर्दा होकर वापस आएगा।
जी डॉक्टर ज़फ़री इस्लाम साहब, आप देखें कि क्या लीबिया के अवाम टेलीविजन के पर्दों पर वो तस्वीर भूल गए होंगे कि एक साल पहले बाराक ओबामा किस गर्म जोशी से डिक्टेटर कजाफी से हाथ मिला रहे हैं, या सरकोजी के लिए जैसा कि अभी कजाफी के तर्जमान ने चंद ही रोज़ पहले बयान दिया कि उसको इलेक्शन जिताने में लीबिया का पैसा खर्च हुआ है, या बरतानवी या इतालवी जो हुक्मरान लीबिया के डिक्टेटर के साथ उठते बैठते रहे, वो सारी तस्वीरें क्या लोग भूल गए? क्या अमेरिका के लिए गुज़िश्ता 41 बरसों तक जो है वो कज़ाफ़ी डिक्टेटर नहीं था, सिर्फ इधर एक साल के अंदर डिक्टेटर हो गया, इस चीज़ को लीबिया के आवाम फरामोश कर जाएंगे?
नहीं, ऐसा नहीं है। आवाम तो बहरहाल ये बातें पहले भी जानते थे कि किस तरह से उनके उनका हुक्मरान, उनके मफादात, मुल्क के मफादात, कौम के मफादात, आवाम के मफादात और उम्मत के मफादात के साथ खेल कर रहा है, बल्कि जो वहाँ की इतनी बड़ी दौलत थी उसको किस तरह से बेदरक बहा रहा है। आवाम को पहले से ये बात मालूम थी, लेकिन जो सिक्योरिटी सिस्टम जिसके बारे में मैंने अर्ज किया कि हर अरब ममालिक के, हर अरब मुल्क के अंदर बहुत ही मजबूत किस्म का ऐसा सिस्टम बना रखा है उन्होंने जिसमें कि हर आवाज को दबा दिया जाता है, उसके सामने लोग बेबस थे, लेकिन अब बहरहाल उनकी इतनी हिम्मत हो गई है कि उसको भी वो लोग जो है चैलेंज कर रहे हैं और उसको उसके सामने भी आने से दरियाफ्त नहीं कर रहे हैं। तो अब ये जो हो चुका है और जहां पर नहीं भी हुआ है उन मुल्कों में जिसका यानी बहुत से ऐसे ममालिक हैं हम जिसका नाम लें, वहां पर भी ये तब्दीली आ रही है कि अब अवाम की मर्जी के खिलाफ कुछ नहीं हो पाएगा। मुझे ये यानी ये यकीन नहीं है कि वहां पर जिस तरह से हम चाहते हैं इस्लामी हुकूमतें वो आ जाएंगी, लेकिन कम से कम ऐसी हुकूमतें आए जो अपने अवाम के मफादात, अपने मुल्क के मफादात, अपने उम्मत के मफादात के साथ गद्दारी नहीं करें, इतना भी कर लें तो वो एक तरह से कामयाब और अच्छे हुक्मरान साबित होंगे। और मैं समझता हूँ कि जब उम्मत बेदार हो जाएगी, जब अवाम बेदार हो जाएंगे तो वो रास्ते बंद हो जाते हैं जिससे कि गद्दारी का रास्ता खुलता है।
जी اندرابی صاحب انقلابی لیڈر لیبیا کے ان کا بورگیا نام ہے، انہوں نے کہا کہ گزشتہ 6 مہینوں میں 50,000 افراد مارے گئے ہیں لیبیا کی تحریک انقلاب یا آزادی کی جو جد و جہد ہے یا اسلامی بیداری کی جو تحریک ہے اس میں، تو کیا اب جبکہ جیسا کہ ڈاکٹر ظفر اسلام صاحب فرما رہے تھے کہ جو سیکورٹی کا اتنا مضبوط حصہ تھا عرب ملکوں میں، خاص طور پر لیبیا کے ڈکٹیٹر قذافی نے جو اپنی گرد قائم کر رکھا تھا اسے جب توڑ دیا ہے، تو کیا اب آنے والی قوتوں کو روکنا ان کے لیے مشکل ہوگا؟
آنے والی قوتوں کو یعنی آپ کا سوال،
یعنی سامراجی قوتوں کی مداخلت کو روکنا،
کس مداخلت کو روکنا؟
سامراجی قوتوں کی مداخلت کو روکنا، کیا ایسی صورت میں جب انہوں نے تمام تر حصار توڑ دیے ہیں، 50,000 شہید بھی دے دیے ہیں، اپنے قربانیاں بھی دے دیے ہیں، تو کیا آپ سامراجی قوتوں کی مداخلت کو نہیں روک سکتے؟
جی جی صحیح بات ہے، یہ اہم بات ہے کہ جس کی طرف ظفر الاسلام خان صاحب اشارہ کر رہے تھے، اصل میں بہت ہی زیادہ ایک سیکیورٹی نظام بنا ہوا تھا ان ملکوں میں، اور میں تو اس کو فردر اس ضمن میں یہ کہوں گا کہ وہ کوئی نئی بات نہیں ہے، یعنی میں کوئی نئے موضوعات یہاں پہ نہیں چھیڑنا چاہتا، لیکن اس کی تاریخ بہت پرانی ہے کہ ہمارا سیاسی نظام جو ہے اگر اس میں کسی چیز کی بہت زیادہ کمی ہے، یعنی ایسی کمی جو فوراً دیکھنے میں واضح ہو، تو وہ ہے عدل و انصاف اور آزادی، یعنی لوگوں پہ ان سارے وسائل اپنی آبادی کو جکڑنے میں، ان کے خیالات، ان کے حرکات کو جکڑنے میں آپ لگائیں، تو یہ ہمارا سیاسی نظام پہلے سے چلا آیا ہے اور اب بھی ان ریاستوں میں وہی تھا. اب یہ بہت خوشائند بات ہے کہ یہ ٹوٹ چکا ہے، اور میں اسی کے ساتھ ذرا اب کافی جو میں کہہ رہا تھا کہ اب اگر کام کرنے والے لوگ کام کرنا چاہیں تو انشاءاللہ نتائج سے ہی پیدا ہوں گے، اس لیے کہ جو 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 اس کے جو استبدادی ٹولز ہیں وہ کافی حد تک ختم ہو چکے ہیں، کام کرنے والوں کے لیے اب میدان ذرا آسان بن گیا ہے.
جی.
فرق صرف ضرورت اس بات کی ہے کہ ہمارے اندر ایک ایجنڈا ہو، ایک ویل ہو، اور کام کرنے کا جذبہ ہو، اور ہم پوزیٹیولی آگے چلیں، یہ سمجھ کر کہ دوسرے مفاد والے بھی کام کریں گے، لیکن ہم ایک اعتماد کے ساتھ آگے چلیں، اور یہ جو استبدادی ٹولز اب ختم ہوئے ہیں تو اس سے آپ یہ بات انشور ہوگی کہ ایک فیلڈ ایسا ہوگا کہ ہم آگے چل سکتے ہیں، ورنہ یہی ہوتا تھا کہ جس طرح آج سے 30 برس قبل ٹونس میں ہوا کہ عدالت نے کچھ لوگوں کو جس میں رشید گلوچی بھی شامل تھے، اور اس کے بعد رشید گلوچی یہاں آئے لندن، اب تو واپس گئے ہیں، تو رشید گلوچی بھی شامل تھے، عدالت نے یہ فیصلہ سنایا، یہ تحریری فیصلہ ہے، اس نے یہ کہا کہ ان لوگوں کے ٹینڈنسی ان نے استعمال کیا کہ یہ لوگ ایران ان کی ٹینڈنسی ایران کی طرف ہے، ان کا جھکاؤ ایران کی طرف ہے، اور اس بنا پر ڈیتھ سینٹنس ان کو سنوائی. تو یہ جو ظلم و جبر تھا یہ بہرحال اب ختم ہوا ہے.
بہت شکریہ آپ کا ڈاکٹر صاحب، بہت شکریہ
نکلی ہے،
بہت شکریہ ڈاکٹر صاحب. ڈاکٹر اسلم سید صاحب، آخری سوال آپ سے کرنا چاہوں گا، 1-1.5 منٹ میں اس کا جواب چاہوں گا. اب جبکہ قذافی سقوط کر چکا ہے اور طرابلس اس کے ہاتھ سے نکل چکا ہے، یوں کہا جائے کہ لیبیا کا تقریباً 95% سے لے کے 98% تک کا علاقہ انقلابیوں کے قبضے میں آ گیا ہے، صرف ایک سرتر شہر جو اس کا آبائی وطن وہی بچا ہے، وہ سینچر تک اس پہ بھی حملہ ہو جائے گا اگر سرنڈر نہ کیے ان لوگوں نے. تو قذافی کا سقوط یمن کے ڈکٹیٹر کے زوال کو کتنی تیزی سے مہمیز دے گا؟
بہت تیزی سے. دیکھیے یمن کا ڈکٹیٹر اتنا پاورفل نہیں تھا جتنا قذافی تھا، اور جو حصار اس نے اپنے گرد بنائے ہوئے تھے وہ یمن والوں کے پاس نہیں تھے. یمن میں اس وقت فقدان تھا، लीडरशिप का, जब ये अली अब्दुल्ला साले वहाँ पे हुक्मरान तौर पे आया है, और जब यमन दोबारा रीयूनाइट हुआ है तो लोग समझते थे कि शायद दूसरों का असर इस पे हो जाए, लेकिन वो इससे ज्यादा उसने इस व्यक्ति को अपनी ताकत समझा। तो वो एक थोड़ा सा पीरियड है जिसमें उसने परपुर्जे निकालने शुरू किए, उसकी जो हैसियत थी उस लिहाज से, हिसारों के लिहाज से वो बिल्कुल वो नहीं थी। वो तो ट्राइबल लीडर से इतना डरता था कि जाके उनके पास जाके लोगों को छुड़वाता था या उनसे निगोशिएट किया करता था। तो वो यमन की तो कुछ भी नहीं है इसके मुकाबले में। ट्राइबल सोसाइटी में अगर कोई बदतरीन लीडर था और जो बहुत मजबूत, जिसने अपने इर्द गिर्द इसार किए हुए थे, वो कजाफी था। अगर उससे वहां के अवाम ने जान छुड़ा ली है तो मेरा नहीं ख्याल कि अब कोई डिक्टेटर इतना मजबूत है किसी मुसलमान मुल्क में जो ठहर सकेगा अगर अवाम में ये शऊर आ गया तो। एक बात मैं जाते जाते जरूर कहता चलूं कि हम मुसलमान कौम को अमेरिका से होशियार रहना पड़ेगा। अमेरिका का जब से उसने आजादी ली है, एक हदफ है कि इस्लाम में किसी मुल्क को इतना ताकतवर हम नहीं होने देंगे जिससे कि वो हमारा मुकाबला कर सकें या किसी तौर पर हमारी बात को टाल सकें। इससे अगर हम होशियार हो जाएं मुसलमान ममालिक, ये सिर्फ एक फिक्रा ज़हन में रखें।
बहुत बहुत शुक्रिया। यकीनन
200 साल तारीख
जो
का हिस्सा
इस्लामी
है।
बेदारी जो इस वक्त पैदा हुई है यकीनी तौर पर ये तकदीर साज है और फैसला कुन है, और इस्लामी उम्मा अब इस तकदीर साज मरहले को आसानी से अपने हाथ से गंवाने नहीं देगी। अगले प्रोग्राम तक के लिए मुझे अली अब्बास रिज़वी और दीगर साथियों को इजाज़त दीजिए। खुदा हाफिज़।